रोमी छ अध्याय यहाँ चाहिँ हामी पहिला अघिल्लो अध्यायहरूलाई सरस्वती हेर्न चाहन्छौ। रोमीको पहिलो पाँच अध्यायहरू चाहिँ धर्मीकरणसँग सम्बन्धित भएको कुरा हामीले हेरिसक्यौं। अब रोमीको छ अध्यायमा आएर चाहिँ यो चाहिँ अब धर्मीकरण होइन तर पवित्रीकरणसँग सम्बन्धित भएको पाउनेछ। पवित्रकरणको माने चाहिँ पवित्रता अर्थात परमेश्वरको सेवाको निम्ति अलग गरिनु भन्ने बुझिन्छ। यो शब्द चाहिँ रोमी छको 19:22 उल्लेख छ, पवित्रता पवित्रता भनेर। अब फेरि रोमी एक अध्यायदेखि पाँच अध्यायसम्म हेर्दाखेरि चाहिँ त्यहाँ हामी देख्छौं कि परमेश्वरले एउटा विश्वासीलाई मलाई पापको दण्डबाट छुटाउनु भएको छ भन्ने कुरा, त्यसलाई भनिन्छ धर्मीकरण। त्यसपछि रोमी छ अध्यायदेखि आठ अध्यायसम्म हाम्रो अध्ययनमा हामी के हेर्न लागिरहेछौं कि परमेश्वरले मलाई अब पापको शक्तिबाट पनि मलाई बचाउनुहुन्छ, बचाउँदै हुनुहुन्छ, यसलाई भनिन्छ पवित्रीकरण। अनि रोमी आठ अध्यायको अन्तिम खण्डमा आएर चाहिँ हामी के पनि देख्न थाल्छौँ भने परमेश्वरले मलाई एक दिन पापकै उपस्थितिबाट पनि, जसकै सम्पर्कबाट पनि मलाई बचाउनुहुनेछ। जुन बेला मेरो मुक्ति पूर्ण हुनेछ त्यसलाई चाहिँ हामी भन्छौं महिमाकरण। त्यसले धर्मीकरण रोमी एकदेखि पाँच, पवित्रीकरण रोमी छदेखि आठ र महिमाकरण रोमी आठ अध्याय। यसर्थ रोमी छ अध्यायको सम्बन्धमा चाहिँ निम्न प्रश्नहरू एकदम महत्वपूर्ण हुन्छ। ख्रिस्टीय जीवन जिउने कसरी हो? पापमाथि कसरी विजय बन्ने? म प्रभु येशूको सेवा म गर्न चाहन्छु, म समर्पित खाले जीवन जिउन चाहन्छु, कसरी गर्ने हो? पापले मलाई पेलिरहेको अवस्थाबाट म चाहिँ मुक्त भएर म स्वतन्त्र भएर उहाँको सेवा गर्न चाहन्छु, उहाँलाई खुसी पार्ने खालको जीवन जिउन चाहन्छु, म कसरी गरौं? यो महत्वपूर्ण प्रश्नहरूको जवाब चाहिँ यहाँ दिन थालिन्छ। यदि कसैले चाहिँ मैले मुक्ति पाउन के गर्नुपर्छ भनेर सोध्यो भने चाहिँ उसलाई सही जवाब दिन एकदम महत्वपूर्ण छ। जसरी पाउल र सिलासले चाहिँ फिलिपीमा दिए प्रेरितको 16 अध्यायमा चाहिँ प्रभु येशु ख्रिस्टमा विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ भनेर। त्यस्तै म चाहिँ नयाँ जीवनमा कसरी हिँडौं, क्रिस्चियन जीवन जिउन मैले के गर्नुपर्छ भनेर कसैले सोध्छ भने उसलाई पनि ठिक जवाब दिन पर्छ, स्पष्ट जवाब दिन सक्नुपर्छ। अनि यसको प्रश्नको जवाब चाहिँ रोमी छ अध्यायमा पाउँछौ। दुःख कुरा के छ भने अनेकौं विश्वासीहरू चाहिँ पापमाथि विजय हुने सम्बन्धमा र पवित्र जीवन जिउने सम्बन्धमा परमेश्वरले बताउनु भएको सत्यताहरू र सिद्धान्तहरू नबुझेको पाइन्छ। अनि बरु सट्टामा उनीहरूले चाहिँ मानवीय विचार र प्रयास र प्रणालीहरू र युक्तिहरू पछ्याइरहेको पाइन्छ। उनीहरू चाहिँ आफैले आफूलाई विकास गर्न खोज्ने मानवीय उपायहरू पछ्याउने प्रयास गर्छन्। उनीहरूले चाहिँ अब स्व अनुशासन गरेर आफूलाई हुन्छ कि भनेर त्यो युक्ति पछ्याउने पनि प्रयास गर्छन्। कोही चाहिँ अब पाप स्वीकार गरेर, अन्त हो पाप स्वीकार गर्नुपर्छ, पहिलो यो हुन्न एक नौपद, तर पाप स्वीकार गरेर नै पाप नरोकिएको जस्तो देखिन्छ। पाप स्वीकार गरे, पाप गरे, स्वीकार गरे, पाप गरे, स्वीकार गरे, पाप गरे, स्वीकार, यो त चक्रमा परिरहेको जस्तो देखिन्छ। अर्थात् निरन्तर पाप स्वीकार गरे पनि पापलाई त्याग्न नसकिएको अवस्थामा विश्वासी निराश पनि हुन्छन्। अर्थात् उनीहरूसँग सङ्घर्ष गरेको गरे, परिश्रम गर्छन्, प्रयास गर्छन्, अझ राम्रो बन्ने प्रयास गर्छन् इत्यादि, तर पहिलेकै कुरा दोहोरिरहन्छ, जहिले पनि हार र हारको अनुभव। यो कुरा चाहिँ पावलले चाहिँ रोमी सात अध्यायमा उसले बयान पनि गरेको छ, रोमी सातको 14-18। उसले भन्छन् किनकि हामी जान्दछौ व्यवस्था आत्मिक छ तर म चाहिँ शारीरिक छु र पापको हातमा बेचिएको छु। किनभने म जे गर्दछु सो म बुझ्दिन, किनकि जे म चाहन्छु त्यो म गर्दिन, तर जे म घृणा गर्दछु त्यही म गर्दछु। तर जे म चाहदिन त्यही गर्दछु भने व्यवस्था असल रहेछ भने म त्यससँग सहमत हुन्छु, तब त्यो गर्ने चाहिँ म होइन रहेछ तर पाप पो रहेछ जो म भित्र बास गर्दछ। किनकि म जान्दछु म भित्र अर्थात मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, किनकि इच्छा गर्ने चाहिँ मसित हाजिर छ तर जे असल छ त्यसलाई पूरा गर्ने चाहिँ म पाउँदिन। त्यसैले संघर्ष यहाँ बयान गरेको छ, जति प्रयास गर्छु झन् त्यति नै विफल भएको जस्तो हुन्छ। परमेश्वर इच्छा पूरा गर्न चाहन्छु तर जे ठिक छ म त्यो गर्न सक्दिनँ। त्यसैले प्रश्न उठ्छ, म कसरी पवित्र जीवन जिउँ, म कसरी पापमाथि विजय हुँ। अब रोमी छ अध्यायले साँच्चै नै यो विषयलाई समेटेको छ भन्ने कुरालाई चाहिँ सारांशमा हामी सरस्वती हेर्दा पनि बुझिन्छ। जस्तो कि एक पदमा चाहिँ पापमा लागि नरहने भन्ने बारेमा चाहिँ चर्चा हुँदैछ। तब हामी के भनौँ त, अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौँ, पापमा नलागिरहने भन्ने विषयमा, अनि दुई पदमा चाहिँ पापमा नजिरहौँ भन्ने बारेमा, चार पदमा चाहिँ हामी जीवनको नयाँपनामा हिँड्नुपर्छ भन्ने बारेमा, जसरी चार पदको अन्तिम शब्दहरूमा लेख्छ। अनि छ पदमा चाहिँ पढौँ, पापको शरीर बेकारमा होस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रुसमा टाँग्यो भन्ने कुरा थाहा गर्दै, अब उसो हामी पापको दास हुनु हुँदैन, त्यसैले पापको दास रही नरहने भन्ने विषयमा चाहिँ उल्लेख छ, अथवा पापको सेवा गरी नरहने बारेमा चाहिँ यहाँ चर्चा गरिएको छ। अनि बाह्र पदमा, यसकारण पापलाई तिमीहरूको मर्ने शरीरमा राज्य गर्न नदेऊ, नत्र तिमीहरूले त्यसको कुकामनाहरूमा त्यसको आज्ञा पालन गर्नुपर्छ। त्यसैले पापलाई हामी माथि राज्य गर्न नदिने बारेमा चाहिँ यहाँ चर्चा भइरहेको छ। तेह्र पदमा चाहिँ हाम्रो शरीरका अङ्गहरूलाई चाहिँ पापको सेवामा होइन तर परमेश्वरको सेवा गर्नको लागि चाहिँ सुम्पने भन्ने बारेमा छ। चौध पदमा चाहिँ पापले राज्य हामी माथि गरी नरहने भन्ने बारेमा चाहिँ छ। अनि उन्नाइस र बाइसमा चाहिँ पवित्रताको बारेमा, जस्तो बाइस पद, तर अब त पापबाट स्वतन्त्र पारेपछि र परमेश्वरको दासहरू भएपछि तिमीहरूले पवित्रताको निम्ति आफ्नो फल फलाउँछ। त्यसैले स्पष्ट छ कि रोमी छ अध्यायमा चाहिँ पवित्र जीवन जिउने बारेमा नै कुरा गरिरहेको छ। क्रिस्चियन जीवनकै बारेमा हो यो पदहरू, पापसितको हाम्रो सम्बन्धको बारेमा बताउँदैछ, कसरी त्यसमाथि हामी विजय बन्ने इत्यादि बताउँदैछ। त्यसैले पवित्र जीवन जिउनलाई मैले के गर्नुपर्छ, अब यसमा के आज्ञाहरू होला कि भनेर हामी सोच्छौँला। तर एउटा लेख्ने कुरा के छ भने, यो अध्यायमा भेटिने पहिलो आज्ञा चाहिँ एघारौं पदमा पुगेर मात्र उल्लेख छ। एघारौं पदमा के आज्ञा दिएको छ त, यहाँ भनेको छ, यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरको निम्ति जिउँदा भएका ठान। अरे आज्ञा दिइरहेछ एउटा कुरा ठान है, यो खण्डहरूमा गर्ने कामलाई के गर्ने, यो गर्ने के त्यो गर्ने, पापमाथि विजय हुनलाई त्यसमा जोड दिएको छैन, बरु जान्ने के थाहा गर्ने भन्ने कुरालाई जोड दिएको छ। जस्तो कि छ अध्यायको तीन पदमा हेर्नुहोस् त, यहाँ लेख्छ, वा हामीहरूमध्ये जतिजनाले येशू ख्रीष्टभित्र बप्तिस्मा लियौं हामीले उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौं भन्ने कुरा के तिमीहरूलाई थाहा छैन। छ पदमा पापको शरीर बेकारमा होस् भन्ने राम्रो पुरानो मान्छे उहाँसँग क्रुसमा टाँगियो भन्ने कुरा थाहा गर्दै अब उसो इत्यादि। अनि नौ पद, हामी जान्दछौ थाहा गर्ने कुरा फेरि। अनि सोह्र पद, के तिमीहरूलाई थाहा छैन। अनि पछि सातको एक पदमा, के भाइ हे भाइहरू के तिमीहरूलाई थाहा छैन। त्यसैले जोड चाहिँ यो गर त्यो गर भन्दा पनि पहिला यो थाहा गर, जान्नुपर्ने कुराहरू त्यहाँ छन्। विजय पाउन मैले के कुरा पहिला थाहा गर्नुपर्नेछ, मैले कुनै काम के गर्ने भन्ने सवाल यहाँ उठिरहेछ, बरु यहाँ चाहिँ मैले के जान्नुपर्छ भन्ने कुरामा जोड दिइरहेछ। रोमी छ अध्यायका मुख्य तीनवटा चाबी शब्दहरू चाहिँ म बाँड्न चाहन्छु। पहिलो त यो थाहा गर्ने कुरा हो, जान्नु भन्ने शब्द तीन पदमा है, अथवा यो थाहा गर भन्ने शब्द तीन छ नौ अघि भर्खर हेरौँ। दोस्रो चाहिँ त्यो पनि हेरौँ एघार पदमा चाहिँ ठान भन्ने कुरा, त्यसैले जान्नुपर्ने त्यसपछि ठान्नुपर्ने एघार पदमा। अनि तेस्रो शब्द चाहिँ तेह्रौं पदमा चाहिँ सुम्पनु पर्ने कुरा छ। जसरी उल्लेख छ, न त आफ्ना अंगहरूलाई नै अधर्मका हतियारहरूको रूपमा पापको वशमा सुम्प, तर मरेकाहरूबाट जिउँदा भएझै गरी तिमीहरूले आफूलाई परमेश्वरको वशमा सुम्प, र तिमीहरूका अंगहरूलाई चाहिँ धार्मिकताका हतियारहरूको रूपमा परमेश्वरको वशमा सुम्प। आज्ञाहरू खोज्दाखेरि त तीनटा आज्ञा हामी पाउँदो रहेछ। यसरी भन्न सकिन्छ, पहिला जान, त्यसपछि ठान, अनि त्यसपछि सुम्प। यी त्यसैले प्रथम त विश्वासीले चाहिँ निश्चित त्यहाँ केही तथ्यहरू सत्यताहरू जान्नै परेको छ, उसले थाहा गर्नु परेको छ। अनि यी तथ्यहरू चाहिँ केसँग सम्बन्धित छ भने प्रभु येशु ख्रिष्टकै मृत्यु र बौरी उठाईसँग सम्बन्धित कुरा छन्, त्यसमा केन्द्रित छन्। हामीले अघि नै पहिल्यैदेखि सँगै धर्मीकरणको सवालमा पनि प्रभु येशुको मृत्यु र बौरी उठाई नै केन्द्रमा थियो भने अब पवित्रीकरणको सवालमा पनि प्रभु येशु ख्रिष्टको मृत्यु र बौरी उठाई नै केन्द्रमा छ। अनि यी तथ्यहरू चाहिँ प्रभु येशुले पूरा गरिसक्नु भएको कार्यलाई देखाउँदै हामीलाई चाहिँ हाम्रो ध्यान त्यहाँ खिचिएको छ। त्यसले जोड केमा दिएको छैन भने म के गरौँ भन्दा पनि ख्रिस्टले के गरिसक्नु भयो त्यसमा जोड दिएको छ, त्यो थाहा गर्नु परेको छ। दोस्रो चाहिँ विश्वासले यी तथ्यहरू जान्न मात्र होइन, उसले चाहिँ अब ठान्नु पनि परेको छ, अर्थात यसलाई मानिलिनु परेको छ, साँचो हो भनेर सोच्नु परेको छ। यो चाहिँ विश्वासको कुरा गरिँदैछ। विश्वासले चाहिँ परमेश्वरले भन्नुभएको कुराहरूलाई साँचो मानिलिन्छ। विश्वास नै चाबी हो। विश्वासले आफूलाई परमेश्वरको वचनका तथ्यहरूमा पसाउँदछ, ती सत्य हुन् भनेर अँगाल्दछ, मानिलिन्छ, आमेन भन्छ परमेश्वरले प्रस्तुत गर्नुभएको सत्यताहरूलाई। अनि उसले भन्छ, साँचो म रमाउँदो छु यसमा, परमेश्वरको जीवित वचनमा यही लेखेको छ। त्यसैले जान्नु, ठान्नु, तेस्रो चाहिँ सुम्पनु। विश्वासीले चाहिँ अब यो तथ्यहरू जानेर यसलाई विश्वास गरेर मानिलिएर आफूलाई चाहिँ परमेश्वरको सेवामा सुम्पनु परेछ। कसरी भने आफू मरेकोबाट जीवित भएको व्यक्ति हुँ भन्ने कुरा महसुस गर्दै आफ्ना शारीरिक अङ्गहरू चाहिँ परमेश्वरलाई चढाउनुपर्छ अथवा सुम्पनुपर्छ, जुन त 13 पदमा अघि पढ्यौं। त्यसैले उही म एउटा ख्रिस्टमा एउटा नयाँ सृष्टि भएको छु, त्यसैले मसँग जे जति छ ती सब अब मेरा प्रभु र मुक्तिदाताको सेवामा चढाइनुपर्छ भन्ने कुरा चाहिँ उसले महसुस गरेर आफूलाई सुम्पन्छ। यसरी हो हामी चाहिँ पवित्र जीवन जिउने भन्ने कुरा चाहिँ हामी रोमी 6 अध्यायले बताउनुभएको कुरा। त्यसलाई हामी सुरुदेखि हेर्नेछौँ, रोमी 6:1 पदमा यहाँ प्रश्नबाट सुरु हुन्छ, तब हामी के भनौं त, अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौं? पहिलो शब्द के छ, तब। यसले चाहिँ अब 5 अध्यायलाईसँग जोड्दैछ, 5 अध्यायको अन्तिम 21 पदसँग जोड्दैछ। 21 पदमा के लेखेको थियो, त्यहाँ लेखेको थियो, र जसरी पापले मृत्युमा राज्य गर्यो त्यसरी नै हाम्रा प्रभु येशु ख्रिस्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्। वास्तवमा 20 पद पनि पढ्नुपर्छ मैले। अनि अपराध प्रशस्त होस् भनेर व्यवस्था आयो, तर जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। अब प्रश्न उठ्छ, एक अनुग्रह झन प्रशस्त होस् भनेर झन धेरै पाप गरौँ त त्यसमा? रोमी 6 एक प्रश्न त्यसरी सुरु गर्छ। यहाँ किन यसरी प्रश्न गरेछ भने यो अनुग्रह नबुझ्ने मान्छेहरूले चाहिँ यसरी नै तर्क गर्छन्। उनीहरू भन्छन्, यदि परमेश्वरको अनुग्रहले मुक्ति पाइने हो भने र हाम्रो पापले त उहाँको अनुग्रहलाई झन ठूलो बनाउँछ भने त्यस बेला त म झन पाप गर्नुपर्ने रहेछ नि त, ताकि उहाँको झन अनुग्रहलाई झन ठूलो देखाउन सकौँ। यो चाहिँ अनुग्रह नबुझ्ने व्यक्तिले यसरी भन्छ, म झन बढी पाप गर्नेछु ताकि झन परमेश्वरको अनुग्रह ठूलो होस् न त, यदि यस्तै हो भने त। तर यो चाहिँ मुक्ति नपाएको मान्छेले परमेश्वर अनुग्रह नबुझ्ने कुरा भएकोले हो। उनीहरूले चाहिँ परमेश्वरको अनुग्रहलाई चाहिँ कामुकतामा परिवर्तन गर्छ भनेर यहुदा 4 अध्यायमा उल्लेख छ। कामुकता भनेको लाज पचाएको व्यवहार, अनियन्त्रित अभिलाषा। उनीहरूले चाहिँ यसै तर्क गर्छन्, अब तिमीहरू क्रिस्चियनहरू भन्छौ कि मुक्ति चाहिँ असल कामले असल गर्न खोजेर पाइँदैन अरे, यो सित्तैमा हो अरे, यो अनुग्रहले हो अरे। अनि मेरो यो पनि भन्छ कि मुक्ति पाएपछि अब सधैँको लागि अब अनन्तसम्म सुरक्षित छ अरे, त्यसो भए त होइन मलाई पाप गर्नदेखि केले रोक्छ त? अब किनभने मुक्ति सिद्धिमा पायो अनि अर्को त मुक्ति सधैँको लागि अब सुरक्षित भइसक्यो, अब जसरी जिए पनि भइहाल्यो नि होइन, केले मलाई खराबदेखि रोक्छ त? ऊ किन पापमा नलागिरहोस् त? परमेश्वर अनुग्रह झन् प्रशस्त देखिने भयो. त्यसैले चाहिँ पावले उनीहरूको तर्क राखेको यहाँ. तब हामी के भनौँ त, अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौ? अब यसको जवाब चाहिँ 2-14 दिन्छ. वास्तवमा रोमीको पुस्तकमा 6 अध्यायमा चाहिँ 2 प्रश्न छ, भर्खर यो हो, अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौ, यसको जवाब 2-14 दिन्छ. त्यसपछि 6:15 आएर अर्को प्रश्न पनि आउँछ, तब के हामी व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? यसको जवाब चाहिँ 16-23 दिएको छ. अनि यसको जवाब सबभन्दा पहिला चाहिँ भावनात्मक हिसाबले दिन्छ पावलले, कदापि नहोस्, यस्तो कहिले नहोस्, यो विचार चाहिँ नष्ट होस्. अनि त्यसपछि उसले तर्कबद्ध हिसाबले पनि यसको प्रत्युत्तर दिन्छ. त्यो चाहिँ अब 2 बीचबाट सुरु हुन्छ. हामी जो पापका निम्ति मरिसकेका छौँ, अब उसो कसरी त्यसैमा जिउँ र? तर पहिला चाहिँ हामी यो विचार गरौँ, परमेश्वर अनुग्रह नजानेकाहरूले चाहिँ अनुग्रहलाई चाहिँ पाप, अनुग्रह भनेको त पाप गर्ने अनुमतिको रूपमा उनीहरूले सोचेको देखियो, तर अनुग्रह बुझेकाहरूले चाहिँ त्यसलाई पाप गर्ने अनुमतिको रूपमा लिँदैनन्, किनभने परमेश्वर अनुग्रहले त ठिक उल्टो कुरा सिकाउँछ, पापमा लागिरहन होइन तर पापबाट अलग भएर जिउन. त्यो चाहिँ तितस 2:11-12 पदमा हामी हेर्नेछौ. तितस 2:11-12 यसरी लेखेको छ, 11 पददेखि नै पढौँ. किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरू कहाँ देखा परेको छ र हामीलाई यो सिकाउँछ. कसले सिकाउँछ? यो देखा परेको अनुग्रहले सिकाउँछ. के सिकाउँछ? 12 पदमा ल्याएको छ, अभक्ति र सांसारिक अभिलाषहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्ति साथ जिउनुपर्छ भनेर सिकाउँछ परमेश्वरको अनुग्रहले त. दोस्रो कुरा, परमेश्वरको अनुग्रहलाई चाहिँ हामी प्रशस्त देखाउनलाई अझ हामी पाप गरिरहनु परेको छैन. हामीले पर्याप्त पाप गरिसक्यौँ, पर्याप्त गहिराईमा डुबिसक्यौँ भनेर बाइबलले सिकाउँछ. अनि त्यो नै काफी भइसक्यो परमेश्वरको अनुग्रह देखाउनलाई. त्यो चाहिँ 1 पत्रुस 4:3 छ. 1 पत्रुस 4:3, किनकि हामीले हाम्रो जीवनको बितेको समय जो समय अन्य जातिहरूको इच्छा अनुसार गर्नमा कामुकता, अभिलाषा, मतवालापन, मोज मज्जा, रक्सी धोकाई र घिनलाग्दा मूर्ति पूजाहरूमा बितायौं, त्यही हाम्रा लागि काफी भयो. त्यसैले हामीले पापको गहिराईहरू खोजतलास गरिसकेका छौं, काफी भइसक्यो. पापको दलदली हिलोभित्र हामी अझ गहिरो जान हामीलाई खाँचो छैन. तेस्रो कुरा, पहिलो यूहन्नाको पत्रले के पनि सिकाउँदछ भने, जो पापमा लागिरहन्छन् उनीहरू त वास्तव मुक्ति नै पाएको छैन, उनीहरू नयाँ जन्मै पाएको छैन. पहिले भन्दा 3 अध्यायमा पल्ट, अनि पहिले भन्दा 3:6 पढ्छौं, हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन, हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ. यहाँ याद गर्नुपर्ने कुरा के हो भने, यो शब्दहरू, यो क्रियापदहरू चाहिँ वर्तमान कालमा छ, त्यसरी यसरी अनुवाद गर्न सकिन्थ्यो अझ स्पष्ट, हरेक जो उहाँमा रहिरहन्छ उसले पाप गरिरहँदैन. एउटा विश्वास चाहिँ पापमा लागिरहँदैन भने, उसले कहिल्यै पाप गर्नै सक्दैन भने होइन, किनभने यही पहिले योना 1:8-9-10 चाहिँ हाम्रो पाप स्वीकार गर्नुपर्छ र प्रभुसँग हिँड्नलाई संगति गर्न सम्भव हुन्छ भनेर सिकाइरहेको छ भने, यो पदले चाहिँ विश्वासी चाहिँ कहिले पाप गर्दैन भनेर सिकायो होइन, तर साँचो विश्वासी चाहिँ पापलाई बानी र आदत स्वरूप गरिरहने काम गर्दैन भनेर सिकाएको. 9 पदमा पनि त्यसरी नै म पढ्दिनेछु, हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गरिरहँदैन, वर्तमान काल क्रियापद, किनकि उहाँको बीउ उसमा रहन्छ र उसले पाप गरिरहन सक्दैन किनभने ऊ परमेश्वरबाट जन्मेको हो। त्यस्तै गरी पाँचको अठार पदमा पनि हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन भनेको उसले पाप गरिरहँदैन भनी हामी जान्दछौ, तर जो परमेश्वरबाट जन्मेको छ उसले आफूलाई जोगाइराख्छ र त्यस दुष्टले उसलाई छुँदैन। यसरी परमेश्वरको साँचो सन्तानले वास्तवमा पापलाई घृणा गर्छ, अनुग्रहलाई पाप गर्ने अनुमतिको रूपमा लिँदैन। उसले त नयाँ जन्म पाएको छ, नयाँ स्वभाव छ, उसले त घृणा गर्छ त्यो पाप। उसले पाप गर्न पुग्यो भने ऊ एकदम दुखित हुन्छ, कसरी म चाहिँ पाप नगरौं भन्ने उसको मनमा हुन्छ। ऊ चाहिँ फुत्कन चाहन्छ त्यसको क्रूर दासत्वबाट, ऊ निश्चय पनि त्यसमा लागिरहन चाहँदैन। फर्केर जाउँ रोमी छको दुईमा। अब कदापि होइन, होइन पापमा लागिरहँ त अनुग्रह प्रशस्त होस् भनेर, कदापि होइन। हामी जो पापका निम्ति मरिसकेका छौं अब उसो कसरी त्यसैमा जिउँ र? हेर्नुहोस्, हामी मरिसकेका छौं पापको निम्ति भन्दैछ। अब हेर्नुहोस् यहाँ, यो पापको निम्ति मरिसकेको भन्ने कुरा चाहिँ आज्ञाको रूपमा यहाँ उल्लेख छैन। यहाँ चाहिँ के भनिएको छैन भने ल विश्वासी तिमी चाहिँ पापको निम्ति मर्नुपर्छ भनेर भनेको छैन। यो आज्ञा होइन, यो त तथ्य हो। यो तथ्य, यो भनाइ चाहिँ तथ्यात्मक रूपमा चाहिँ अभिव्यक्त गरिएको छ, अर्थात् म एउटा विश्वासी पापको निम्ति मरिसके, यो तथ्य भइसक्यो। दोस्रो कुरा, पापको निम्ति मर्ने भन्ने कुरा यो पछि हुने कुरा होइन, यो भइसकेको कुरा हो। हामी जो पापका निम्ति मरिसकेका छौं। तेस्रो कुरा, यो तथ्य अनुसार नै तपाईँ अगाडि बढ्नुपर्छ क्रिस्चियन जीवनमा, तपाईँको अनुभवलाई हेरेर होइन। हाम्रो व्यक्तिगत अनुभवले त पापको निम्ति पाप त एकदम जिउँदो छ जस्तो लाग्छ। मेरो अनुभवमा म पापको निम्ति एकदमै जीवित भएको जस्तो आफूलाई महसुस, आफ्नो अनुभव हुन्छ। तर परमेश्वरले भन्नुहुन्छ तिमी त पापको निम्ति मरिसक्यौ। अब हेर्नुहोस्, मुक्ति नपाएको व्यक्ति चाहिँ परमेश्वरतर्फ मरेको छ, एफसी 2:1। जब हामी अपराध र पापमा मरेका थियौँ भनेको छ हाम्रो बितेको समयको सवालमा, अविश्वासी परमेश्वरतर्फ मरेको छ र ऊ धार्मिकता, ऊ चाहिँ पापको निम्ति जिउँदो छ एउटा अविश्वासी। त्यस्तै गरी विश्वासी चाहिँ पापको निम्ति मरिसकेको छ र परमेश्वरतर्फ जिउँदो छ बाइबलले भन्छ। अर्थात् विश्वासीमाथि पापको अब कुनै अधिकार छैन, परमेश्वरको निम्ति जिउँदो छ। वास्तवमा परमेश्वर नै उसको जीवन हुनुहुन्छ। हेर्नुहोस् त कलसी 3:3-4 कलसी 3:3 किनकि तिमीहरू मरेका छौ र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। जब ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछ। परमेश्वर नै उसको जीवन हुनुहुन्छ। अब विलियम न्युवेलले चाहिँ यस विषयमा यसरी लेख्छन्, पापसितको हाम्रो सम्बन्ध एउटा कुरा हो, पापको उपस्थिति त्यो अर्को कुरा हो। यी दुई बीचको भिन्नतालाई अलमल नगरियोस्। हामी मरिसकेका छौं भन्ने प्रकट गरिएको यस तथ्य एकातिर र छुटकाराको हाम्रो अनुभव बीच चाहिँ भिन्नता राख्नुहोस्। किनभने हामी हाम्रा अनुभवले पापको निम्ति मर्ने होइन, हामी ख्रीष्टको मृत्युमा पापको निम्ति मरिसकेका छौं। हामी पापको निम्ति मरिसकेका छौं भन्ने तथ्य चाहिँ हाम्रो बारेमा परमेश्वरबाटै प्रकट गरिएको वचन हो, अनि हामी यसलाई इन्कार गर्न सक्दैनौ। हाम्रा अङ्गहरूमा रहेको पापको उपस्थितिले गर्दा हामी मरिसकेका छौं भन्ने यस तथ्यको सवालमा, अर्थात् हामी त्यसको निम्ति मरिसकेका छौं भन्ने तथ्यलाई समात्न र पक्रन हामीलाई गाह्रो पर्छ। तर परमेश्वरले त भन्नुभएकै छ, अनि ठिक समयमा सब कुरा हाम्रो विश्वासलाई चाहिँ उहाँले सम्झाइदिनु पनि हुनेछ। विलियम न्युवेल अर्को कुरा, पाप प्रतिको विश्वासीको मृत्यु चाहिँ येशु ख्रिस्टसितको हाम्रो सम्मिलीकरण अर्थात् उहाँसित हामी एक बनाइएको कुरासँग सम्बन्धित छ। अब यो कुरा चाहिँ अब हामी तीन पददेखि पढ्न लागिरहेछौँ। पापको निम्ति मरिसकेको छौँ भने कसरी यसको जवाब चाहिँ अब दिन थाल्छ? ख्रिस्टसित हामी एक बनाइएकोले सम्मिलीकरण। रोमी 6:3 त्यसैले अब पढ्छौ, वा हामीहरूमध्ये जतिजनाले येशु ख्रिस्ट भित्र बप्तिस्मा लियौं हामीले उहाँकै मृत्युभित्र बप्तिस्मा लिएका थियौं भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? 4 यसकारण हामी उहाँसँगै बप्तिस्माद्वारा मृत्युभित्र गाडियौं र जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट भौराइनुभयो त्यसरी नै हामी पनि जीवनको नयाँपनमा हिँड्नुपर्छ। अब यो तीन पदमा थाहा छैन भनेर लेख्दैछ पावलले। एउटा तथ्यलाई प्रस्तुत गर्दैछन् जुन जान्नु परेको छ। कसको लागि यो साँचो छ? 3 हामीहरूमध्ये जतिजना भनेपछि यो सबै विश्वासीहरूको लागि साँचो हो। हरेक साँचो विश्वासीको सवालमा यो साँचो भइसकेको छ। त्यो के भने ख्रिस्ट येशुमा येशु ख्रिस्टभित्र बप्तिस्मा भइसकेको छ, येशु ख्रिस्टभित्र बप्तिस्मा लियौ भनेको छ। अब यहाँ महत्वपूर्ण कुरा के भने यो पानीको बप्तिस्माको कुरा गरेको होइन। बप्तिस्मा यहाँ कम्तीमा 2 खालको छन्, एउटा चाहिँ पानीको बप्तिस्मा छ, त्यो विधिवत बप्तिस्मा हो, विधिको बप्तिस्मा, तर अर्को चाहिँ वास्तविक बप्तिस्मा पनि छ जो चाहिँ मुक्ति पाएकै घडी एउटा व्यक्तिलाई परमेश्वरले नै दिने बप्तिस्मा। विधिको बप्तिस्मा चाहिँ एउटा व्यक्तिले मुक्ति पाइसकेको केही समयपछि उसले लिन्छ सार्वजनिक गवाहीको रूपमा, एउटा प्रतीकको रूपमा। के को प्रतीकको रूपमा भने वास्तविक बप्तिस्माको प्रतीकको रूपमा, जुन वास्तविक बप्तिस्मा चाहिँ विश्वास गरेकै घडी एकजना व्यक्तिले पाउँछ अनि त्यो चाहिँ परमेश्वरले मात्रै दिन सक्नुहुन्छ। येशु ख्रिस्टभित्र हुने बप्तिस्मा चाहिँ गलाती 3:26-27 पनि उल्लेख छ। गलाती 3:26 किनकि येशु ख्रिस्ट माथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ, किनकि तिमीहरू जतिले ख्रिस्टभित्र बप्तिस्मा लिएका छौ, पानीभित्र होइन ख्रिस्टभित्र बप्तिस्मा लिएका छौ, यो वास्तविक बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रिस्टलाई पहिरेका छौ। त्यसैले यो वास्तविक बप्तिस्माको प्रतिफल चाहिँ के हो भने एउटा व्यक्ति अब ख्रिस्टभित्र हुन्छ, ख्रिस्टमा अवस्थित हुन्छ, उसको ओहदा चाहिँ अब कहाँ छ? ख्रिस्टमा। यदि यसै कारण कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो। ख्रिस्टमा हुनेहरूलाई अब दण्डको आज्ञा छैन, हामी रोमी 8:1 अध्ययन गर्नेछौँ पछि। यो बप्तिस्मा भनेको शब्दको अर्थ चाहिँ डुबाउनु अथवा चोप्पल्नु, कुनै चिजलाई अर्को चिजभित्र हाल्नु, जसको फलस्वरूप उक्त चिज चाहिँ अब पुरै त्यस चिजसँग सम्मिलित हुन्छ, एक हुन्छ। विश्वासी जन येशु ख्रिस्टभित्र डुबाइएको छ र परमेश्वरको पुत्रभित्र अवस्थित गरिएको छ, उसको ओहदा चाहिँ अब के हो? ख्रिस्टमा म छु, उसको ओहदा हो यहाँ। यसकारण हामी प्राय ख्रिस्टमा रहेको विश्वासीको ओहदा भनेर चाहिँ हामीले कुरा गर्ने गरेको कारण पनि यही हो, ख्रिस्टभित्र छ उसको अवस्था, के अरे ओहदा। अब एउटा कुरा यहाँ नयाँ नियममा चाहिँ 2 महान सत्यताहरूलाई चाहिँ पटक पटक दोहोऱ्याइएको छ। एउटा चाहिँ हो बप्तिस्मा अनि अर्को हो अन्तर्वास। बप्तिस्माले चाहिँ मलाई ख्रिस्टभित्र परमेश्वरभित्र ल्याउँछ, अन्तर्वासले चाहिँ परमेश्वरलाई चाहिँ म भित्र ल्याउँछ। यो दुवै कुरा, म ख्रिस्टभित्र छु बप्तिस्मा, परमेश्वर म भित्र हुनुहुन्छ अन्तर्वास, यो दुईटालाई चाहिँ यूहन्ना 14:20 प्रभु येशूले उल्लेख गर्नुभएको छ। यूहन्ना 14:20 त्यहाँ प्रभुले भन्नुहुन्छ, त्यस दिन तिमीहरूले म मेरा पितामा छु अनि तिमीहरू ममा र म तिमीहरूमा छु भनी जान्नेछ। प्रभु येशूले भन्नुभयो तिमीहरू म भित्र र म चाहिँ तिमीहरू भित्र, बप्तिस्मा र अन्तर्वास। म येशू ख्रिस्ट भित्र छु भन्ने यसको तात्पर्य के हो त? एक, यसको तात्पर्य रोमी 6:3 ले भन्छ, म उहाँको मृत्युभित्र बप्तिस्मा भएको छु। रोमी 6:4 ले भन्छ, 2 दोस्रो कुरा, उहाँको गढाईभित्र पनि म बप्तिस्मा भएको छु। र तेस्रो कुरा रोमी 6:4 र 5 ले भन्छ, म उहाँको बौरी उठाईभित्र पनि बप्तिस्मा भएको छु। र पहिलो कोरिन्थी 12:13 ले भन्छ, म उहाँको शरीर अर्थात् मण्डली भित्र पनि बप्तिस्मा भएको छु। त्यो खण्ड चाहिँ एकचोटि हेरौँ, पहिलो कोरिन्थी 12:13। त्यो लेख्छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रीक, चाहे हामी कमारा हौ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र मण्डलीभित्र बप्तिस्मा भयौ। यो भइसक्यो, त्यसैले ख्रिस्टभित्र बप्तिस्मा उनको मान्यता धेरै ज्यादै ठुलो छ। यसले त के बताइरहेछ भने, ख्रिस्टको इतिहास अब मेरो इतिहास भयो है। जे जे ख्रिस्टलाई भयो मलाई भएको छ, उहाँसँग म एक भएको छु। उहाँको मृत्यु मेरो मृत्यु भयो, उहाँको गढाई मेरो गढाई भयो, उहाँको बौरी उठाई मेरो बौरी उठाई भयो। त्यति मात्र होइन, उहाँको स्वर्गारोहण पनि मेरो स्वर्गारोहण भयो, र उहाँ पिताको दाहिने हातमा बस्नु भएको पनि अब मेरो बसाइ भयो। एक्चुली हेर्नुहोस् न, एबिसी 1:20-21, एबिसी 1:20 लेखेको छ ख्रिस्टको बौरी उठाएको बारेमा र त्यसपछि स्वर्गारोहणको बारेमा, जुन सामर्थ्य उहाँले ख्रिस्टमा काममा लाउनुभयो जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनुभयो, र आफ्नै दाहिने हाततर्फ सबै प्रधानता अधिकार सामर्थ्य प्रभुता र यस संसारमा मात्र होइन तर आउनेवालामा पनि लिने हरेक नामभन्दा धेरै माथि कहाँ स्वर्गीय स्थानहरूमा बसाल्नुभयो। तर अब 2:6 पढ्नुहोस् न, अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो र ख्रिस्ट येशुमा हाम्रो ओहदा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नु भयो। ख्रिस्टसित म सम्मिलित भएको छु, सम्मिलीकरण आइडेन्टिफिकेसन, ख्रिस्टसँग म एक बनाएको छु। कसरी यसलाई बप्तिस्मा भन्छ, यो वास्तविक बप्तिस्मा हो। यसैको चित्रण चाहिँ हामी पानीको बप्तिस्माले दिन्छौ। एक ख्रिस्टियन एउटा ख्रिस्टसित यति नजिक बनाएको छ कि जब तार्सुसका सावलले मण्डलीलाई सताइरहेका थिए, प्रभु येशूले उसलाई चाहिँ बाटोमा भेटेर भन्नुभयो, साउल साउल तिमी किन मलाई सताउँछौ। उसले मण्डललाई सताइरहेको थियो, तर प्रभुले भन्नुभयो मलाई सताइरहेको छ। विश्वासी मण्डली र ख्रिस्ट यति नजिक यति एक बनाइएको कुरा चाहिँ त्यहाँ पनि देख्छौ। जब शरीरलाई चोट लाग्छ, शिरलाई दुखाइ हुन्छ। त्यसैले पानीको बप्तिस्माको उद्देश्य चाहिँ के हो भने, ख्रिस्ट भित्र अवस्थित गरिएको त्यो विश्वासीको यस महिमापूर्ण सम्बन्ध र ओहदालाई चाहिँ दर्शाउनु हो। के बुधाहरूलाई विचार गर्नुहोस्, म ख्रिस्ट भित्र भएकोले उहाँको मृत्यु गढाई र बौरी उठाइमा एक भएको छु, त्यो रोमी 6:3-4 अघि पढ्यौं। अनि पानीको बप्तिस्मा चाहिँ के हो भने, म उहाँसँगै मरे, उहाँसँगै गाडी, उहाँसँगै बौरी उठे भन्ने तथ्यलाई दर्शाउने एउटा चित्रण हो। अझ अर्को कुरा, म ख्रिस्ट भित्र बप्तिस्मा गरिएर उहाँभित्र भएकोले म एउटा नयाँ सृष्टि हुँ, 2 कुरिन्थी 5:17। यसै कारण कोही ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो। अब पानीको बप्तिस्माले चाहिँ के दर्शाइरहेछ भने, हो म ख्रिस्ट म एउटा नयाँ जीवन पाएको व्यक्ति भएकोले चाहिँ मसँग एउटा नयाँ जीवन छ, मसँग नयाँ हिँडाइ छ भन्ने कुरा चाहिँ दर्शाइरहेको छ, दर्शाउनु पर्ने। तेस्रो कुरा चाहिँ, ख्रिस्टमा बप्तिस्मा भएकोले म ख्रिस्टकै शरीरको अङ्ग, उहाँ शरीरभित्र बप्तिस्मा भएको छु। त्यसैले पानीको बप्तिस्माले के दर्शाउँदैछ, अब म मण्डली अर्थात् ख्रिस्टको शरीरको एउटा सदस्य हुँ र विश्वासीको एउटा स्थानीय सभासित म आबद्ध छु भन्ने तथ्यलाई चाहिँ दर्शाउँछ पानीको बप्तिस्माले। र अर्को बुदा एक्चुली प्रेरित 22:16 हेरौँ, पहिला प्रेरित 22:16 जहाँ चाहिँ पावलले उसको बप्तिस्माको सवालमा चाहिँ उसले मुक्ति पाए पछि उसलाई बताइएको कुरा उसले उल्लेख गर्छन् 22:16 हननियाहरू उसलाई के भनेका थिए, अनि अब तपाईँ भनेको पावल किन ढिलो गर्नुहुन्छ, उठ्नुहोस् र बप्तिस्मा लिनुहोस्, पानीको बप्तिस्मा, अनि प्रभुको नाम पुकारेर आफ्ना पापहरू धुनुहोस्। त्यसले यहाँ के देख्छौ भने ख्रिस्ट भित्र भएकोले मैले पापहरूको क्षमा पाएको छु, अनि पानीको बप्तिस्मा चाहिँ मेरो पापहरू पखालिएको छन् भन्ने तथ्यको एउटा सांकेतिक चित्रण हो। अन्तमा अर्को बुँदाको लागि पहिलो पत्रुस 3:21 हेरौं। पहिलो पत्रुस 3:21 पत्रुसले लेख्छन्, यसैको प्रतिरूप त्यो चित्रण अर्थात बप्तिस्मा, बप्तिस्मा एउटा प्रतिरूप हो, चित्रण हो, ले पनि शरीरको मैला हटाउनु होइन तर परमेश्वर तर्फको असल विवेकको माग पूर्ति गर्नु हो। अहिले हामीलाई येशु ख्रिष्टको बौरी उठाइद्वारा बचाउँछ। यहाँ हामी के सिक्छौँ भने ख्रिष्ट भित्र भएकोले म दण्डको आज्ञा मुनि छैन, जसरी रोमी 8:1 भन्छ। अनि बप्तिस्माले चाहिँ के दर्शाइरहेछ भने म दोषमुक्त भएको छु, मेरो असल विवेक छ, मेरो विवेक सफा भएको छ, परमेश्वरप्रति मेरो विवेक शुद्ध छ भन्ने कुरा पनि दर्शाइरहेछ। अब हामी एउटा अर्को पद हेरौँ, रोमी 6:4 यसकारण हामी उहाँसँगै बप्तिस्माद्वारा मृत्युभित्र गाडियौं र जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट बौराइनुभयो त्यसरी नै हामी पनि जीवनको नयाँ पनामा हिँड्नुपर्छ। उहाँसँगै मृत्युभित्र गाडियौं, ख्रिस्टसँगै मृत्युभित्र गाडिनुको खास महत्व के हो? अब दुईटा तथ्यलाई विचार गर्नुहोस्। ख्रिस्टको गढाई अथवा दफनले हामीलाई चाहिँ एकातिर चाहिँ उहाँ को मृत्युलाई फर्केर हेर्न लगाउँछ भने अर्कोतिर चाहिँ उहाँको बौरी उठाइलाई हेर्न लगाउँछ। किनभने पहिलो कुरा ख्रिस्ट गढाईले चाहिँ हामीलाई उहाँको मृत्युलाई हेर्न लगाउँछ, किनभने मरेको मान्छे मात्र गाडिन्छ, ख्रिस्ट चाहिँ मर्नु भएको थियो भन्ने कुरा चाहिँ उहाँको दफनले प्रमाणित गर्छ, जुन चाहिँ पहिलो कुरन्थी 15 पनि उल्लेख छ। 15:3 किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिए जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात् पवित्र शास्त्रहरू मुताबिक ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो र गाडिनुभयो। त्यसैले यहाँ भन्दैछ ख्रिस्ट पापको निम्ति मर्नुभयो, के हो के हो उहाँ मर्नुभयो भन्ने प्रमाण, उहाँ गाडिनुभयो। अनि त्यसपछि ल्याएछ, अनि पवित्र शास्त्रहरू मुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो, बौराइनुभयो यसको प्रमाण के हो, उहाँ देखा पर्नुभयो, जसरी 5 छ। त्यसैले ख्रिस्टको गढाईले हामीलाई गढाई पछिको उहाँको बौरी उठाइतर्फ पनि हेर्न लगाउँछ। ख्रिस्ट साँच्चै नै गाडिनुभएको थियो, उहाँको मृत शरीरलाई साँच्चै नै एउटा कब्रस्थानमा राखिएकै हो, अनि बौरी उठाएको त्यस तथ्य सबैलाई प्रमाणित गरिएको थियो। जब कहिले, जब चाहिँ चिहान ऋतु भेटियो, यहाँ उहाँ यहाँ हुनुहुन्न भनेर स्वर्गदूतहरूले भने, उहाँ आऊ उहाँलाई राखिनुभएको, उहाँ राखिनुभएको ठाउँ हेर, उहाँको वस्त्र मात्र थियो, गाडिनुभएको ठाउँ हेर भन्दैछ। त्यसैले उहाँ बौरी उठ्नु भएको छ भन्ने कुरा पनि दर्शाइरहेको छ। त्यसैले जब ख्रिस्टको गढाईलाई विचार गर्नुहुन्छ सधैँ दुईटा कुरा याद गर्नुहोस्, एक उहाँ साँच्चै मर्नुभएकै हो, दुई उहाँ साँच्चै बौरी उठ्नुभएकै हो, उहाँ सदाको लागि जीवित हुनुहुन्छ। अब रोमी 6:4 दोस्रो भाग र 5 पनि हेर्न लागिरहेछ। 4 अन्तिम भागमा यसरी लेखेछ, त्यसरी नै होइन उहाँ बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्छ। 5 किनकि यदि हामी उहाँको मृत्युको समानतामा एकैसाथ जोडिएका छौँ भने उहाँको बौरी उठाएको सम्बन्धमा पनि जोडिएका हुनेछौ। हामी केवल ख्रिस्टको मृत्युमा मात्र एक भएका होइनौ, उहाँको बौरी उठाइमा पनि एक भएका छौ। ओ ख्रिस्ट मर्नुभयो, अ त्यसैले म मरे, ख्रिस्ट बौरी उठ्नुभयो, अ म पनि बौरे। यस विचारलाई चाहिँ 5 दोहोऱ्याइएको छ, एकैसाथ जोडिएका भन्ने शब्दले भनेको एक बनाइएको, अनि त्यसपछि चार पदको अन्तिम भागले के भन्छ भने हाम्रो हिँडाईको बारेमा कुरा गर्छ, अब क्रिश्चियन जीवनको बारेमा कुरा गर्छ अनि के भन्छ भने मेरो हिँडाई चाहिँ ख्रिस्टमा भएको मेरो ओहदासित मेल खानुपर्छ, किनकि यदि हामी उहाँको मृत्युको समानतामा एकैसाथ जोडिएका छौं भने ओहदा उहाँको बोरी उठाएको समानतामा पनि जोडिएका हुनेछौ हाम्रो नयाँ हिँडाई। त्यसैले मैले एउटा नयाँ जीवन पाएको छु भन्ने तथ्यको प्रकाशमा चाहिँ म हिँड्नुपर्छ भनेर चाहिँ यहाँ भनिँदैछ। हामीले उहाँको जीवनलाई विश्वासद्वारा अप्नाउनुपर्छ भन्दैछ अनि त्यो कुरा चाहिँ अब 11 पदमा चाहिँ आउनेछ। यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, जब ख्रिस्ट मर्नुमा म मरे, तर हाम्रा प्रभु येशु ख्रिस्टद्वारा अथवा मा परमेश्वरका निम्ति जिउँदा भएका, जब उहाँ बौरी उठ्नुभयो म बौरी उठे भन्ने कुरा ठान। यसरी रोमी 6 अध्यायको यो पहिलो भागलाई चाहिँ हामीले देख्यौं कि क्रिश्चियन जीवन कसरी जिउने, हामी पवित्र जीवन कसरी जिउने, हामी पापमाथि कसरी जिउने भनेर यहाँ सिकाइँदैछ। अनि यसको लागि चाबी चाहिँ के हो, पहिला चाहिँ हामीले केही कुरा जान्नु परेको छ। के जान्नु परेको छ, ख्रिस्टसितको हाम्रो सम्मिलीकरण, उहाँसँगै मर्यौं, उहाँसँगै गाडियौं, उहाँसँगै बोरी उठ्यौं, पहिला त्यो जान। त्यसैले अहिले चाहिँ त्यसमा सम्म हामी पुगेका छौँ र रोमी 6:6 पददेखि चाहिँ हामी अर्को क्लासमा चाहिँ हामी अगाडि बढाउनेछौँ।